यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। संविधान संशोधन र कानून निर्माणमा देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सभामुख डोल प्रसाद अरियालको प्रतिबद्धता। स्वास्थ्य सेवा कार्यविधि नआउँदासम्म सेवा निरन्तर सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। आपराधिक क्रियाकलाप नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्री सुधन गुरूङको निर्देशन। र प्रसिद्ध भारतीय गायिका आशा भोसलेको 92 वर्षको उमेरमा निधन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सभामुख डोल प्रसाद अरियालले देश र जनताका लागि तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। धादिङमा आज आयोजित पत्रकार भेटमा उहाँले कानून निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताउनुभयो। संविधान संशोधनका साथै नयाँ कानून बनाउन सहजकर्ताका रूपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सभामुख अरियालले बताउनुभयो। जनताले प्रत्यक्ष लाभ पाउने गरी फास्ट ट्र्याकबाट कानून निर्माणको प्रक्रियालाई अघि बढ़ाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। सभामुख अरियालले बूढ़ी गण्डकी जलाशय युक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झकझक्याउने उल्लेख गर्नुभयो। गृहमन्त्री सुधन गुरूङले लागू औषध लगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ। आज चितवनको भरतपुर स्थित नेपाल प्रहरी शिक्षालयमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई उहाँले जनअपेक्षा अनुसार सुशासन कायम गर्न र लागू औषध लगायत घटना नियन्त्रणमा कड़ाईका साथ प्रस्तुत हुन निर्देशन दिनुभएको हो। उहाँले हिजो राति नारायणगढ़ मुगलिङ सड़क खण्डका पहिरोग्रस्त क्षेत्र घोप्टेभीर तुइन खोला लगायतको अवलोकन गर्दै वर्षायाममा समस्या नदोहोरिने गरी छिटो काम गर्न निर्देशन दिनुभएको थियो। आजै नवलपुर स्थित सशस्त्र प्रहरी बलको कार्यालयमा पुग्नुभएका गृहमन्त्री गुरूङले सुरक्षा निकायले दिने औपचारिक सलामी नलिने घोषणा गर्नुभयो। गृहमन्त्री गुरूङले सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिँदै तामझाम र औपचारिकता भन्दा जनताको सेवामा केन्द्रित हुन सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभयो। सरकारी कार्यालयमा दर्ता भएका शुरूआती टिप्पणी लगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न भोलिबाट शून्य बाँकी फाइल अभियान शुरू हुँदैछ। तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवा प्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यसका लागि सरकारले शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन सम्बन्धी मार्गदर्शन 2082 सार्वजनिक गरिसकेको छ। मार्गदर्शन अनुसार अब 3 दिन, 7 दिन वा 15 दिन भन्दा बढ़ी समयदेखि रोकिएका फाइलमा स्वतः समीक्षा प्रक्रिया लागू गर्नुपर्नेछ। नेपाल सरकारले साताको 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको छ। मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा बिरामीलाई कुनै असहजता नहोस् भन्ने उद्देश्यले विदाका दिनमा पनि स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता उल्याएको छ। विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवा प्रदायक संस्थाबाट प्राप्त गुनासोप्रति मन्त्रालय जानकार रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि मन्त्रालय सकारात्मक र प्रतिबद्ध रहेको जनाएको छ। नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ध्यानमा राख्दै सेवा निरन्तरता दिनु सबैको प्रमुख दायित्व भएको पनि मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले सम्बन्धित सबै सरोकार भएकाहरूसँग समन्वय गरी स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि तयार पार्ने प्रक्रिया अघि बढ़ाएको जानकारी पनि दिएको छ। उक्त कार्यविधि कार्यान्वयनमा नआउँदासम्म अस्पतालहरूले उपलब्ध जनशक्ति र स्रोतका आधारमा सेवा सञ्चालन गर्न अनुरोध गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सरकारी अस्पतालमा जनताले सेवा पाउँदा झन्झट नभई राहत महसुस गर्नुपर्ने बताउनु भएको छ। आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको अनुगमनपछि मन्त्री मेहताले अस्पतालमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नु परेका शास्तिबारे जानकारी लिँदै मन्त्री मेहताले अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई अस्पतालको सरसफाईमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधि मैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशन समेत दिनुभयो। वन तथा वातावरण मन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्नेमा जोड़ दिनुभएको छ। वनस्पति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास गर्न सकिने बताउनुभयो। उहाँले मानव गतिविधि, जलवायु परिवर्तन र सन्तुलित उपभोगका कारण वनस्पति क्षेत्र संकटमा परेको बताउँदै समयमै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै जोखिममा पर्ने चेतावनी दिनुभयो। मन्त्री चौधरीले जड़ीबुटीको वैज्ञानिक खेती, प्रशोधन, ब्राण्डिङ र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य भएको बताउनुभयो। अतिक्रमण मुक्त गर्ने अभियान अन्तर्गत जनकपुर धामको ऐतिहासिक स्थलहरूमा अतिक्रमण गरेर बनाइएको घर टहरा तथा फुटपाथका पसलहरू हटाउन शुरू गरिएको छ। अभियानबाट जनकपुर धाम व्यवस्थित र सफा देखिएपछि स्थानीयवासी खुशी भएका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
खाली गराइरहेको काम जुन गरिराख्नु भएछ त्यसमा यहाँ त सबै जनताले खुस छ। जुन पनि काम भइरहेछ राम्रो भइरहेछ।
जनकपुर धामको ऐतिहासिक तथा धार्मिक महत्वको स्थलहरूलाई अतिक्रमण मुक्त गर्ने अभियान प्रति खुशी व्यक्त गर्दै स्थानीयवासी, विश्वका हिन्दूहरूका लागि आस्थाका केन्द्रको रूपमा रहेको जनकपुर धामलाई सफा, सुन्दर र स्वच्छ बनाउने अभियान निरन्तर रूपमा जारी रहेको छ। वर्षेनी रूपमा नेपाल, भारत सहित तेस्रो मुलुकबाट लाखौंको संख्यामा पर्यटक जनकपुर धाम आउने गरेको भए पनि सार्वजनिक स्थलहरू अतिक्रमणले कुरूप बनेका थिए। जनकपुर धाम वार्ड नम्बर 9 का अशोक प्रसाद शाहले अभियानको सराहना गर्नुभयो।
धेरै नै राम्रो छ। जनताको गुनासो के छ भने कुनै मान्छेको पनि सम्पत्ति जान्छ भने त्यसलाई आक्रोश हुन्छ, कुनै समाउनु हुन्छ भने एक दुई दिन राखेर कुनै केस मुकदमा नचलाइकन छोडिदिनु पर्यो। हामीहरूको रिक्वेस्ट यही छ।
जनकपुर धामको ऐतिहासिक गंगा सागरको सरसफाई तथा अतिक्रमण मुक्त गरेपछि पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ। अतिक्रमण मुक्त अभियानको अगुवाई गर्नुभएका मधेस प्रदेशका गृह संचार तथा कानून मन्त्री फकीरा महतो,
त्यहाँ व्यवसायीहरूलाई, आम जनताहरूलाई सबैको गुनासो राम्रो सुनियो। अगाडि मैले बढ़िहाले त्यसलाई पनि टाइम दिए, पटक पटक महानगरपालिकाले पनि टाइम दियो, सम्बन्धित वार्डको वडाध्यक्ष पनि टाइम दिनुभयो। उहाँले पनि अनुरोध गर्नुभयो कि खाली गरिदिन, तर उहाँले खाली गर्नु भएन। मैले 24 घण्टामा त्यसलाई खाली गराए। खाली गरिसकेपछि अलिक राम्रो देखियो, जय जयकार भइरहेको छ जनता जनार्दनमा।
जनकपुर उपमहानगरपालिका, जनकपुर धाम उद्योग वाणिज्य संघ तथा स्थानीय प्रशासनको सहकार्यमा शहरको सौन्दर्यीकरण एवं व्यवस्थापनका लागि अतिक्रमण मुक्त अभियान जारी रहेको छ। अतिक्रमण मुक्त गरेर सौन्दर्यीकरण गरिएको ठाउँहरूमा थप सौन्दर्यीकरण तथा व्यवस्थापनमा ध्यान दिन जरूरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल बीच राष्ट्रपति भवन शीतल निवासमा आज भेटवार्ता भएको छ। सो अवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर्व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषय सहित समसामयिक विषयमा जानकारी गराउनु भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। रूपन्देही जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अनलाइन सट्टेबाजीमा संलग्न 20 जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले तिलोत्तमा नगरपालिकाका 2 स्थानबाट उनीहरूलाई विभिन्न सामग्री सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो। पक्राउ पर्नेहरू भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालका विभिन्न जिल्लाका नागरिक रहेको प्रहरीले जनाएको छ। पर्वतको कुस्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल 2 वर्षदेखि अलपत्र रहेको छ। 1 वर्षमा निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको भए पनि निर्माणाधीन पुलको 25% मात्रै काम सकिएको छ। समयमा पुल निर्माण नहुँदा त्यस क्षेत्रको बस्ती नै बाढ़ी र पहिरोको जोखिममा परेको छ भने स्थानीयलाई आवत जावतमा समस्या भएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
पर्वतको कुस्वा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल 2 वर्षदेखि अलपत्र परेको छ। कुस्वा नगरपालिकाको सिमखेतदेखि फलेवास नगरपालिकाको फेदी जोड्ने सिसा ठाटी मलाइती खोला मोटरेबल पुल अलपत्र परेको हो। गत वर्ष 2081 असारमा सम्झौता भएर 2082 असारमा सम्पन्न हुने पुल अझै अलपत्र अवस्थामा रहेको हो। स्थानीय शिव प्रसाद अधिकारी,
साह्रै असर पारेको छ। अब यो जोड्ने पुलले हाम्रो वस्तुहरू निकाल्नको लागि पुरा समस्या भइराखेका छ। बाटै छैन, यही हालतमा भयो। यो खोलो कुन भेटमा जाला, कस्तो स्थिति आउला भन्ने चाहिँ अन्यलमा समानी।
2,50,28,667 रूपियाँमा सम्झौता भएर निर्माण थालिएको पुलले गति लिन नसक्दा स्थानीय वासीहरू आउँदो बर्खाको समयमा पहिरो र बाढ़ीको चिन्तामा रहेको स्थानीय युवा शंकर सुवेदीको भनाइ छ।
हामीलाई यति गाह्रो भएको छ हिँड्नको लागि। केही समय पहिला पनि एकजना महिला त्यही पुलको जोखिमबाट खसेर एकजना हाम्रै गाउँको दाइले धन देख्नु भएर उद्धार भयो। त्यस्तो अवस्था छ। बच्चा बच्ची स्कुल जानलाई मात्र होइन, ठुला पाका मान्छेहरू पनि त्यहाँ भारी बोकेर बर्खायाममा खोलो तर यति समस्या परेको छ। बर्खाको टाइममा पहिरो जाने जोखिमहरू हुन्छ। वारीका मान्छे पारी र पारीका मान्छे वारी आउन पनि असहज भएको छ।
यस क्षेत्रका स्थानीयले पुल निर्माणले गति नलिँदा, पुलको जग खनेर नपुरिदिँदा आसपासको बस्ती पहिरोको खतरामा रहेको बताएका छन्। तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि जिल्ला प्रशासन र पूर्वाधार विकास कार्यालयमा पुगेर समेत गुनासो गर्दा कुनै सुनवाई नभएको स्थानीयवासीको गुनासो छ। निर्माणको पाएको सेट स्क्वायर जेबी राजविराजले भने गत वर्ष भन्दा चालू वर्षमा निर्माण सामग्रीको मूल्य वृद्धि भएका कारण आफूले समयमा काम गर्न नसकेको बताएको छ। ठेकेदार कम्पनीका प्रमुख राकेश कुमार शाह,
सम्झौता वर्षा समयमा भएको लगभग वैशाख जेठमा सुरुमा 1 वर्षको म्याथ थियो, 6 महिना हामीले काम गर्न पाएन वर्षाले गर्दा, बाँकी रह्यो 6 महिना जति सक्यो त्यति गर्यो। फेरि हाम्रो समय हिसाबले अहिले दण्डीहरू भयो, त्यसपछि जेन्जी आन्दोलनहरू भयो, त्यही हिसाबले हामीले काम गर्न अलिक गाह्रो भयो। हामीले अगाडि काम छिटो भन्दा छिटो सकाउने प्रयास
2082 असारमा सम्पन्न हुने गरी सम्झौता भएको मोटरेबल पुल 2082 चैत्रसम्म पनि जम्मा 25% मात्रै प्रगति भएको हो। बस्तीको नजिकै निर्माण हुने यस्ता संरचनाहरू समयमै निर्माण सम्पन्न हुने हो भने सर्वसाधारण नागरिकलाई केही हदसम्म भए पनि शास्ति कम हुने थियो। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
दाङको तुलसीपुर उपमहानगरपालिका 16 जहादा गाउँस्थित इट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर 1 मजदूरको मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार स्थानीय सेवा इट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर भारतको बहराइच जिल्लाका 30 वर्षीय तीर्थराम पासवानको मृत्यु भएको हो। झापाको बुद्धशान्ति गाउँपालिका 3 स्थित मेची राजमार्ग सड़क खण्डमा 3 वटा मोटरसाइकल एक आपसमा ठोकिँदा 1 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार 4 आलीबाट बुधबारेतर्फ जाँदै गरेको मोटरसाइकल, अर्को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिएका थिए। दुर्घटनामा मोटरसाइकल चालक इलाम नगरपालिका 6 का 25 वर्षीय भूपेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते सबैको स्पाइनस अस्पताल बिर्ता मोडमा उपचार भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतकी प्रख्यात गायिका आशा भोसलेको आज 92 वर्षको उमेरमा निधन भएको छ। अत्यधिक थकान र छातीमा संक्रमण भएपछि आशा भोसलेलाई हिजो साँझ अस्पताल भर्ना गरिएको थियो। मुम्बई स्थित ब्रिज क्यान्डी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो। सन् 1933 जन्मिनु भएकी आशा भोसले 9 वर्षको उमेरमा नै संगीत यात्रा शुरू गर्नु भएको थियो। सन् 1950 को दशकदेखि उहाँको स्वर भारतीय चलचित्र संगीतमा अत्यन्त लोकप्रिय बन्दै गएको थियो र क्रमशः उहाँ विश्वकै सबैभन्दा चर्चित पार्श्व गायिका मध्ये एकका रूपमा स्थापित हुनुभयो। भारतका विभिन्न भाषामा हजारौं गीत रेकर्ड गरेर उहाँले भारतीय संगीतलाई विश्व स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। उहाँका गीतहरू आज पनि कालजयी मानिन्छन् र नयाँ पुस्तामा आज उत्तिकै लोकप्रिय छन्। उहाँलाई भारतीय सरकारले प्रतिष्ठित दादा साहेब फाल्के पुरस्कार तथा पद्मविभूषण सहितका उच्च सम्मानले सम्मानित गरेको थियो। सन् 2011 गिनिज बुक वर्ल्ड रेकर्डले उहाँलाई संगीत इतिहासमा सबैभन्दा धेरै रेकर्ड गरिएको कलाकारका रूपमा मान्यता दिएको थियो। अमेरिका र इरानबीच शान्तिवार्ता निष्कर्षविहीन बनेपछि क्षेत्रीय तनाव थप चर्किने संकेत देखिएको छ। यस्तो अवस्थामा पाकिस्तानले दुवै पक्षलाई युद्ध विराम कायम राख्दै संवादलाई निरन्तरता दिन आग्रह गरेको छ। पाकिस्तानका विदेश मन्त्री इसाक दारले जारी गर्नुभएको वक्तव्यमा शान्तिपूर्ण समाधानको विकल्प अझै खुल्ला रहेको उल्लेख गर्दै दुवै देशलाई सकारात्मक भावनाका साथ वार्तामा संलग्न रहन आग्रह गर्नुभयो। उहाँले क्षेत्रीय मात्र नभई विश्वव्यापी स्थायित्वका लागि पनि युद्ध विरामको प्रतिबद्ध कायम राख्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो। दारका अनुसार पाकिस्तानले इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिका बीच संवादको वातावरण निर्माण गर्न सक्रिय भूमिका खेलेको छ र आगामी दिनहरूमा पनि सहजीकरण जारी राख्नेछ। इस्लामाबाद वार्ताका रूपमा चिनिएको उक्त उच्चस्तरीय बैठकमा दुवै देशका शीर्ष अधिकारीहरूको अभूतपूर्व सहभागिता रहेको थियो। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नुभएको थियो भने इरानी पक्षको नेतृत्व संसदका अध्यक्ष मोहम्मद बाघिर गालिबफले गर्नुभएको थियो। युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युक्रेनका शर्तहरू स्वीकार नगरेसम्म रूसले अर्थोडक्स इस्टरका लागि युक्रेनसँग जारी युद्धविराम नलम्ब्याउने क्रेमलिनले जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यो अस्थायी युद्धविराम दीर्घकालीन शान्ति प्रक्रियासँग प्रत्यक्ष रूपमा नजोड़िएकाले अवधि समाप्त भएपछि विशेष सैन्य अभियान जारी रहने बताउनुभयो। क्रेमलिनले जारी गरेको निर्देशन अनुसार आजबाट 32 घण्टे युद्धविराम लागू भएको छ। यस अवधिमा सबै मोर्चामा शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोक्न रक्षा मन्त्री आन्द्रेई बेलोसोभ र सेना प्रमुख भ्यालेरी गेरासिमोभलाई आदेश दिएको क्रेमलिनले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल निर्माण व्यवसायी महासंघले अप्रत्याशित रूपमा भइरहेको मूल्य वृद्धि र निर्माण सामग्रीको अभावका कारण मुलुकभरका विकास निर्माणका कामहरू अघि बढ़ाउन कठिनाई भइरहेको बताएको छ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले सड़क निर्माणका आयोजनाहरूमा पेट्रोलियम जन्य पदार्थ बिटुमिन केरोसिन र डिजेलको मात्रै 40% वेटेज रहने गरेकोमा हाल डिजेलको मूल्य भारी वृद्धि भएको र त्यो पनि बजारमा सर्वसुलभ रूपमा उपलब्ध हुन नसक्दा निर्माण कार्य ठप हुने अवस्थामा पुगेको बताउनुभयो। अध्यक्ष पाण्डेले मध्य पूर्वमा देखिएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि बढ़िरहेको सन्दर्भमा महासंघ नेतृत्वले आफ्ना व्यवसायहरूको समस्या समाधानका लागि लबिङ गरिरहेको पनि बताउनुभयो। यस वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 3,945 रूपियाँ कायम गरिएको छ। गत वर्षको तुलनामा गहुँ बालीको न्यूनतम समर्थन मूल्यमा प्रति क्विन्टल 77.62 रूपियाँ वृद्धि गरी 3,945 रूपियाँ कायम गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशको दुर्गम जिल्लाका रूपमा रहेको भए पनि मुगुका धेरै ठाउँ अहिले पर्यटकहरूको आकर्षण केन्द्रका रूपमा स्थापित हुँदै गएका छन्। मुगुको अत्यन्तै मनमोहक क्षेत्र छायाना थरारा नगरपालिका वडा नम्बर 8 अवस्थित मिली चौर पनि पछिल्लो समय विशेष गरी आन्तरिक पर्यटकहरूको प्रमुख रोजाई बन्दै गएको छ। हरियाली घाँसे मैदान नजिकै फैलिएको निलो ताल वरिपरि घना जंगलले ढाकेका डाँडाहरूका कारण मिलीचौर महत्वपूर्ण गन्तव्यको रूपमा स्थापित हुँदै गएको स्थानीय वृक्ष बहादुर रोकायाले बताउनुभयो। राराताल नजिकै अवस्थित मिलीचौर रारा भ्रमणमा जाने पर्यटकलाई थप आकर्षण प्रदान गरेको हाम्रा मुगु संवाददाता विनोद मल्लले जनाएका छन्।
सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आइतबारको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ। वीरगंजको नारायणी रंगशालामा भएको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई 8 विकेटले पराजित गरेको हो। शुरूआती ब्याटिङ गरेको लुम्बिनीले 45 ओभरमा सबै विकेट गुमाउँदै 207 रन जोडेको थियो। टोलीका सन्तोष यादवले 77 बलमा 82 र सल्लाहुद्दीन खानले 77 बलमा 60 रन जोडेका थिए। गण्डकीका विपिन खत्रीले 4 विकेट र अपराजित पौडेलले 3 विकेट लिए। जवाफी ब्याटिङमा गण्डकीले 44.1 ओभरमा 2 विकेट गुमाउँदै 211 रन जोडेको थियो। यस टोलीका अर्जुन कुमारले 130 बल खेल्दै 103 र शिवरिन श्रेष्ठले 77 बलमा 43 रन जोडे। लुम्बिनी प्रदेशका दिनेश बोहरा र सन्तोष यादवले समान एक एक विकेट लिए। आइतबारको खेलमा गण्डकीका अर्जुन कुमारले प्लेयर अफ दि म्याच घोषित हुँदै नगद 5,000 पुरस्कार प्राप्त गरे। प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब गरी 3 विभागीय टोली र 7 प्रदेशका गरी 10 टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले 10 लाख र उपविजेताले 5 लाख पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आगामी वैशाख 4 गते हुँदैछ। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाड़ी करण केसीलाई एक खेलको प्रतिबन्ध र 100% म्याच शुल्क जरिमाना गर्ने निर्णय गरेको छ। जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरको निर्णयप्रति सामाजिक सञ्जाल मार्फत अशोभनीय अभिव्यक्ति दिएको ठहर गर्दै संघले सो कार्यवाही गरेको हो। संघद्वारा आइतबार जारी विज्ञप्ति अनुसार प्रतियोगिताका खेलहरू सञ्चालन भइरहेको अवस्थामा केसीले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा खेल भावना विपरीत रहेको पाइएको छ। सो अभिव्यक्तिप्रति संघले गम्भीर ध्यानकर्षण भएको जनाउँदै सम्बन्धित सरकारवाला संघको समन्वयमा अनुशासनको कार्यवाही अगाडि बढ़ाएको जानकारी दिनुभयो। यस कार्यवाहीसँगै केसीले जारी प्रतियोगिताको आगामी एक खेल खेल्न पाउने छैनन् भने सो खेल बापत प्राप्त हुने पारिश्रमिक गुमाउनेछन्। खेलको मर्यादा र अनुशासन कायम राख्नका लागि यस्तो कदम चालिएको संघका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। गोल्डन गेट बास्केटबल क्लब हिमालयन जावा बास्केटबल लीग एचजेएनबीएल च्याम्पियन बनेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई 95-74 हराउँदै गोल्डन गेट च्याम्पियन बनेको हो। यसअघि लीग चरणमा 2 र पहिलो क्वालिफायरमा गरी आर्मीले 3 पटक गोल्डन गेटलाई पराजित गरेको थियो। नेपालगंजमा 2 लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको छ। भेरी रकस स्पोर्ट्स क्लबको आयोजनामा नेपालगंजको विशालनगरमा वैशाख 3 गतेदेखि रात्रिकालीन क्रिकेट प्रतियोगिता हुन थालेको हो। 32 टीमले भाग लिने क्लबका अध्यक्ष मोहम्मद साजिद खानले जानकारी दिनुभयो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति देशको कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.6 डिग्री सेल्सियस, न्यूनतम 10.3 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25.7 डिग्री सेल्सियस, न्यूनतम 12.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 14.7 डिग्री सेल्सियस। दिपायलको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 13.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संविधान संशोधन र कानून निर्माणमा देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सभामुख डोलप्रसाद अर्यालको प्रतिबद्धता। स्वास्थ्य सेवा कार्यविधि नआउँदासम्म सेवा निरन्तर सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। आपराधिक क्रियाकलाप नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्री सुधन गुरूङको निर्देशन। र प्रसिद्ध भारतीय गायिका आशा भोसलेको 92 वर्षको उमेरमा निधन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।